यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बजेट पेश हुनु अघि सूचना चुहावट भएको प्रचारमा कुनै सत्यता नरहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको स्पष्टोक्ति। सम्पत्ति विवरण बुझाउनु पर्ने दायरामा परेका पदाधिकारीलाई विवरण बुझाउने म्याद असारसम्म थप। र इरान र अमेरिका बीच पुनः आक्रमण शुरू। समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै वहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बीवाईडी गाड़ी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको प्रष्ट गर्नुभयो। मन्त्री डाक्टर वाग्लेले आफू विरूद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकोले संशोधन गरिएको प्रश्न पार्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकोले समय अपुग भएको भन्दै म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको उहाँले प्रष्ट पार्नुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानूनी र प्राविधिक मूल्यांकन सहित तत्काललाई कार्यान्वयनमा लैजाने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। फ्लाइ दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। वीरगंजमा आज बिहान भएको हावाहुरीले नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने बरियारपुर र शीतलपुर फिडर क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ। भीषण हावाहुरीले सो क्षेत्रमा दर्जनौं विद्युत पोल ढालिदिएको छ भने तारहरू चुलिएका छन्। साथै रूखका हाँगाहरू विद्युत लाइनमा खस्दा र केही स्थानमा पोल नै उप्किँदा ती फिडरहरू अन्तर्गतका क्षेत्रमा पूर्ण रूपमा विद्युत सेवा अवरूद्ध भएको छ। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रूपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रूपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे।
सुरुदेखि नै यो वर्षलाई बेरुजु शून्य गाउँपालिका बनाउने भनेर प्रतिबद्धता जनाएको हो।
देशभरका स्थानीय तहहरू बेरोजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला मासिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरोजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र भएर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
मासिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँसभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारीता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको मासिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको मासिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
यो रिपोर्टपछि अब बाँकी समाचार। आज विश्वभर सभ्यता सम्वाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जून 10 अन्तर्राष्ट्रिय सभ्यता बीच सम्वाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित सो प्रस्तावलाई 80 भन्दा बढ़ी देशहरूले समर्थन गरेका थिए। गत वर्ष असार 24 लेन्दी खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुनर्निर्माण तथा मरमत तीव्र गतिमा अघि बढ़ाइएको छ। बाढ़ीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। करिब 23.73 अर्ब रूपियाँको लागतमा आयोजना निर्माण भएको थियो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारी।
गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
3300 देखि 3500 थियो, अहिले 2600 भाव छ। बिघामा 7 बोरा लाग्छ डिएप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
त्यस्तै रंगेली नगरपालिका 4 का किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्ले हो, खाद मल दुनियाँ अर्को महँगो छ, खाद मल समयमा पाइँदैन।
मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल टेलिकमको 4G गल गर्दा नो पोर जी नेपाल टेलिकम को फोर जी
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को फोर जी
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को फोर जी आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को फोर जी
नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. बाँकेमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजले ठूलो परिमाणको अफिम सहित दुईजनालाई नियन्त्रणमा लिएको छ. ब्यूरोका अनुसार गैराति करिब 10 बजे प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले कोहलपुर नगरपालिका एक कौशिला नगर स्थित बरपिपल प्रतीक्षालयबाट बैजनाथ गाउँपालिका 3 नौबस्ताका 29 वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको थियो. प्रहरीले मगरको साथबाट 1 किलो 200 ग्राम लागू औषध अफिम बरामद गरेको जनाएको छ. पक्राउ परेका मगरसँग गरिएको प्रारम्भिक सोधपूछका क्रममा उक्त अफिम कारोबारमा कोहलपुर नगरपालिका एक कौशिला नगर निवासी 48 वर्षीय गगन बहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो. नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम शुरू गरेको छ. नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नव प्रवर्तन थपेर विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय स्थापना भएको हो. सो मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ. मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृंखलाबद्ध आक्रमण शुरू गरेको छ. इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेको इरानी राडार प्रणालीमा आक्रमण गरेको हो. त्यसको बदलामा इरानले पनि खाड़ी क्षेत्रका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको छ. इरानी सेनाले बहराइन जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण गरेको छ. इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका 2 पायलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो. उत्तरी आयरल्याण्डको बेलफस्ट शहरमा गैराती चक्कु आक्रमणपछि भड्केको हिंसामा घर कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ. मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए. एकजना स्थानीयले आक्रमणकारीले अश्वेत मूलका स्थानीयको घरहरूलाई लक्षित गरेका बताएका छन्. करिब 100 जनाको संख्यामा रहेका नकाबधारीहरूले विदेशीहरूलाई लखेट्ने भन्दै घरघरमा आगजनी गरेका बीबीसीले जनाएको छ. गत सोमबार 30 वर्षीय एकजना सुडानीले बेलफस्टमा चक्कु आक्रमण गरी एकजना स्थानीयलाई गम्भीर तुल्याएपछि स्थानीयहरू विदेशी आप्रवासीसँग आक्रोशित भएका हुन्. अब मौसम. आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि पानी पर्ने सम्भावना रहेको छ. जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मध्य प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम स्तरको पानी पर्ने सम्भावना छ. आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. बजेट पेश हुनु अघि सूचना चुहावट भएको प्रचारमा सत्यता नरहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको स्पष्टोक्ति. सम्पत्ति विवरण बुझाउनु पर्ने दायरामा परेका पदाधिकारीलाई विवरण बुझाउने म्याद असार मसान्तसम्म थप र इरान र अमेरिका बीच पुनः एक आपसमा आक्रमण शुरू. रेडियो नेपालबाट 3 बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ. हस्त नमस्ते.